हम सुनते हैं उर्स और पहले पहले हम जाया भी करते थे उसको। एक उर्स होता है, एक इजमा होता है और एक जलसा होता है, और तीनों में बड़ा फर्क है। उर्स क्या है कि किसी बुजुर्ग के मजार पे या उनकी वफात पे या उनकी पैदाइश पे एक दिन मुकर्रर किया जाता है और जो मरीद होते हैं उनको बुलाया जाता है और वो वहाँ पे शरीफ लाते हैं, नाच शरीफ सुनते हैं, कवाली सुनते हैं, शिरनी देते हैं, कुछ जनाद भी होते हैं और ज्यादा लोग जो हैं वो इख्तितामी दुआ पे आते हैं। ये उर्स की आज इख्तितामी दुआ इसमें शामिल होती है। क्या होता है, जैसे आए थे ऐसे ही वापस चले जाते हैं। जो बेनवाज है बेनवाज ही रहता है, जो राशि है वो राशि ही रहता है, क्यों जिस हेर फेर चक्कर में पड़े। बस उर्स पे हाजिरी हो गई और सारे कलम हम पीर साहब एक जलसा होता है और जलसे में दुनिया जहान के लम्बियात और अफात और वो सारी चीजें होती हैं और लोग किसी को बुरा भला कहते हैं, किसी को अच्छा कहते हैं, सुनते हैं। एक होता है इत्मा, जैसे रब्बुल जलाल ने हम पे करम फरमाया और हमें ये इत्तेबा किया है कि जैसे आपका मोबाइल डिस्चार्ज हो जाता है आप फौरी तौर पर स्विच ऑन करते हैं, चार्जिंग पे लगाते हैं। अगर 5 मिनट चार्जिंग पे लगाएं तो कितनी चार्जिंग होती है, 10% हो सकती है, 15% हो सकती है, और कुछ ज्यादा वक्त लगाएं तो थोड़ी ज्यादा हो जाती है, और अगर 2 घंटे लगाएं तो फिर क्या होता है, मोबाइल फुल चार्ज हो जाता है। आप में से अक्सर जमींदार हैं, आपने देखा होगा जब हम बिजाई करते हैं बीज को, जमीन में बिजाई करते हैं तो बिजाई करने के साथ ही कभी ऐसा हुआ है कि वो बीज की अंगूरी निकल आए। जमीन अच्छी हो, उसके अंदर नमी हो, उसके अंदर जब बीज डाला जाता है तो फिर कुछ वक्त उस जमीन के अंदर रहने के बाद उसकी जर्मिनेशन होती है, अंगूरी होती है। बुजुर्गों दोस्तों, ये जो सीना है हमारा, जिसके अंदर पांच हृदय गायब है, इन लताएं की चमक को, इनकी नूरानियत को कायम रखने के लिए एक तो जो चीज हमारे हजरत जी ने, हमारे मशाइख ने हमें बताई है वो हमने लाजमी करनी है, उसमें सबसे पहली जो चीज है वो हजरत की नमाज। सबसे पहली चीज क्या है? और ये तहज्जुद की नमाज कितनी अजमत वाली चीज है कि मुफ्ती साहब बैठे हुए सूरत मुजम्मल जो है ये नज़ूल कुरान की तरतीब के लिहाज से मेरे ख्याल चौथे नंबर पे आ जाती है। उस वक्त तक फर्ज नमाज के अहकाम नाजल नहीं हुए थे और भी अहकाम अभी नाजिल नहीं हुए थे, कुरान नाजिल हो रहा था, ये चौथे नंबर पे नाजिल हुई। और इस सूरत के अंदर भी क्या फरमाया गया? बिस्मिल्लाह, यदि इस तहज्जुद का उस वक्त से हुक्म है, फर्ज नमाज से भी पहले अल्लाह करीम हमारे हजरत जी रहमतुल्लाह अलैह के कब्र मुबारक पे खरबों रहमतें नाजिल फरमाए, सिलेक्शन किया उन्होंने पूरे कुरान से तरबियत के लिए, और बरज़ख में जो चीज हमें काम आने वाली है और आखिरत में वो चीज सिलेक्ट की है, और सबसे पहली जो चीज उन्होंने हमें दी है वो तहज्जुद की नमाज। सबसे अच्छा सबसे अजीम साथी वो है जो तहज्जुद की नमाज की पाबंदी, क्योंकि स्टार्ट ही हमारा जो है तहज्जुद की नमाज से। अल्लाह का कितनी बार शुक्र अदा किया जाए कम है कि मैं 1975 में आगे ले आया और 1977 में मेरी बीएससी फारिश्ती के लिए पेशावर सिलेक्शन हो गई, मैं चला गया। हजरत जी रहमतुल्लाह अलैह की एक या दो बार जब तीन बार मुलाकातें हुई थी इतबा में, बाकी तो मैं कोई पता नहीं था कि सिलसिले के क्या मतलब तरीक़ाकार है और क्या पाबंदियाँ हैं और क्या चीज़ें, लेकिन ये पता था कि तहज्जुद की नमाज लाजमी है। तो हम चले गए लाहौर एक टूर पे छांगा वाला, बहुत लेट हम पहुंचे उस रेस्ट हाउस में जिसमें हमारा क्याम था, ये भी पता नहीं था कि कितना किस तरफ है और पानी कहाँ है और क्या है। जरूर उस प्रोफेसर जलाल का करम और एहसान था कि उस इब्तदाई याम में भी अल्लाह तबारक ताला ने इस तहज्जुद की नमाज की इतनी शौक और मोहब्बत अता फरमाई थी कि मैं सहरी को उठा और बाहर एक ड्यूटी थी, दिसंबर का महीना था, बहुत सर अब नमाज कहाँ पढ़ूं, अंदर कमरे तो खचा खच भरे हुए, तो मैंने देखा कि शीशम का एक बहुत बड़ा मुंडा पड़ा हुआ था और उसके ऊपर टोला लगा हुआ था। तो अल्लाह तबारक ताला ने तौफीक अता फरमाई कि उस मुंडे पे खड़े होकर मैंने तहज्जुद की नमाज बहुत इब्तदा की। तो सबसे पहली जो चीज है जो सबसे आला दर्जे की फर्ज नमाज के बाद वाजिब के बाद हमारे सिलसिले में वो तहज्जुद की नमाज पुराने वक्तों में एक साथी ने वाकया सुनाया कि मैं अबूजा भी या दुबई मुलाजमत करता था, अल्हम्दुलिल्लाह सिलसिले से मुंसलिक था और तहज्जुद की पाबंदी करता था। तो एक दिन एक बंदा आया और मेरे पाँव में पड़ गया। मैंने पूछा भाई क्या बात है? उसने कहा मेरी वालदा ने मुझे नसीहत फरमाई है कि दुनिया में तहज्जुद पढ़ने वाले लोग बहुत कम है, अगर मुझे कोई ऐसा मिल जाए बस उसके पाँव के साथ चले। तो दोस्तों ये तहज्जुद के वक्त उठ के अल्लाह तबारक ताला के पास हाजिर होना बहुत बड़ी नेमत है, और हम में से अल्हम्दुलिल्लाह सब लोग नींद अगर पढ़ते होंगे, लेकिन फिर भी कोताही होती है ताकत। तो एक साफ मुकर्रर किया गया है हमारी तरबियत के लिए, उसमें तहज्जुद की नमाज लाजमी है। और इसकी कितनी अनवार और बरकात हैं, कितने फजाइल हैं, ये आप किताबों में पढ़ सकते हैं। लेकिन हमने बस एक ही फजीलत देखनी है कि हमारे हजरत ने हमारी तरबियत का आगाज है वो तहज्जुद की नमाज। तो सबकी खिदमत में ये गुजारिश है कि तहज्जुद की नमाज करें। उसके बाद जो दूसरी चीज है वो जिक्र है आसिफ खास का। तहज्जुद की नमाज के बाद अगर तहज्जुद के बाद खुदा का खौफ रह जाता है तो सुबह की नमाज के पहुंचते हैं। मैंने हजरत जी मरतज़िल्लाह अली की जबान मुबारक से सुना कि एक दफा हजरत ने लाहौर के एक साथी को टेलीफोन किया सुबह की नमाज के बाद। तो हजरत फरमाते हैं पता चला कि वो जिक्र कर रहे हैं। तो हजरत बहुत खुश हुए कि चले अगर तहज्जुद के बाद नहीं करता है लेकिन सुबह की नमाज की बात करता है, लेकिन जिक्र की पाबंदी तो करता है। तो बुजुर्गों और दोस्तों, एक करोड़ रुपए की गाड़ी हो, कितने रुपए की? एक करोड़ रुपए की गाड़ी हो, मैकेनिकली हर लिहाज से फिट हो, पेट्रोल के बगैर चलेगी? आप जितने भी ऊंचे दर्जे के हो, आप तहज्जुद भी पढ़ते हो, आप हाफिज भी हो, आप बैतुल्लाह शरीफ के साए में भी बैठते हो, आपको जो पेट्रोल मिलेगा उसे के पास ही पास से मिलेगा। इसके बगैर अगर कोई बंदा कहे कि मैं जिक्र पास एंड पास को छोड़ दूं और मैं एक सौ रकात रात को पढ़ूंगा और बैतुल्लाह शरीफ के साए में बैठूंगा और दरबार नबी सल्लल्लाहु अलैहि वसल्लम में हाजिरी दूंगा और तलावत पे तलावत करता जाऊंगा, उसको इस रास्ता जो तस्की है नफ्स वाला है इसकी अनुपा भी नहीं सकता। आप उसे कुछ तो पुराने बुजुर्ग हैं और कुछ नए साथी हैं, उनकी इंफॉर्मेशन के लिए मैं आपको एक पुराने बुजुर्ग का वाक्य सुनाऊं। उसका नाम था मौलवी सुलेमान। वो इतने ऊंचे दर्जे का आदमी था हजरत की तवज्जो की बरकत से कि हजरत ने फरमाया हुआ था कि जो बंदा मुझे मिले, इसका जो महीने में इजमा होता है मुलाकात का, और मौलवी सुलेमान को ना मिले तो उसको फायदा नहीं होगा। इतने ऊंचे दर्जे का आदमी था, लेकिन अल्लाह तबारक ताला की रकम जब बंदे से हट जाए ना, तो माजूर हो जाए, मारूम हो जाए, वो किसी ऐसे आमल के पास चला गया जिस बेचारे को आमल क्या होता है, उस बेचारे का तस्किया नहीं होता है, बस चंद चीजों के कुछ चिले वगैरह किए होते हैं। उस आमल का ऐसा वो गंदीका हो गया कि उसने कुछ वजायब बताया तो उसने ला के सिलसिले के लोगों को जो उससे हजरत के हुक्म के मुताबिक ये अकीदत रखते थे उनको भी वो सिखा दिया। नतीजा क्या हुआ? उसने पास इन्फास को छोड़ के लोगों को जिक्र लिसानी पे लगा दिया। बड़े हजरत जी रहमतुल्लाह अलैह को जब पता चला कि उसने बहुत सारे जमात के साथियों को उस आमल के पास में जा दिया और जिक्र पास इन्फास के मुकाबले में उसने जिक्र लिसानी और पता नहीं क्या इस्तेज़ार और क्या फिराता था सदाकत साहब। हजरत से उसको सिलसिले में अब जो इस सारे वाक्य के खुलासा में आपको बताना चाहते हैं वो ये है कि मैं हजरत जी रहमतुल्लाह अलैह की खिदमत में मौजूद था, पूरी जमात मौजूद थी। हजरत ने एक लफ्ज फरमाया कि जो आपको जिक्र पास इन्फास से हटा के जिक्र लिसानी पे लगाता है उसकी मिसाल ऐसी है जो आप फरिश से उठा के फरिश में फेंक। इसलिए बुजुर्गों को जो सारे के सारे कमालात जो है वो है जिक्र पास इन्फास। जिक्र पास इन्फास क्या चीज है? हजरत ने एक दफा सूरत रहमान की तफसीर इख्तसार के साथ बयान करता हूं। فرمایا کہ اللہ تبارک تعالیٰ نے اپنی بے شمار نعمتوں کا ذکر فرمایا اور ساتھ کیا فرمایا ہاں یہی آلائے کا بھی معاف کر. لیکن اس سورت کا اختتام کس پہ ہوا؟ بسم اللہ الرحمن الرحیم تبارک اسم ربک ذی الجلال والاکرام. یعنی اللہ فرماتے ہیں کہ اللہ جو بہت بلند شان والے ان کا نام بہت برکت والا ہے. اس کا مطلب یہ ہے کہ پہلے تمام نعمتوں کا ذکر ہوا اور آخر پہ یہ آیت بیان فرمائی. اس کا مقصد یہ ہے, مطلب یہ ہے کہ جتنی بھی اللہ تعالیٰ کی نعمتیں ہیں اس سے بڑھ کر نعمت جو ہے یہ اللہ تعالیٰ کا نام لے. اور یہ ہمارے اوپر ہمارے حضرت کا احسان ہے اور اللہ تعالیٰ کا فضل ہے. یہ چیز بھی منتخب کر کے اللہ پاس ہے پاس. میں تو نہیں سنا حضرت کرنل جاوید صاحب بیان کروا رہے تھے کہ ایک مفتی صاحب آئے بنگلہ دیش کے پچھلے سال سے مفتی سلام اللہ صاحب بالکل نہیں تھے. حضرت جی نے ان کو کھڑا کیا پنڈی کے بیان کروا. انہوں نے جو بیان کیا نا اس میں بھی پاس انفاظ کے حوالے سے ایک بات کی جو بہت قیمتی بات. انہوں نے فرمایا کہ ہمارا سلسلہ ہمارا فیض برزخی ہے. مشائخ نے برزخ میں جس چیز کا سب سے زیادہ فائدہ ہے وہ سلیکٹ کر کے لے لیے. وہ جگہ پاس انفاظ یعنی حضرت سلطان العارفین رحمۃ اللہ علیہ برزخ میں, برزخ سے انہوں نے ہمارے حضرت جی رحمۃ اللہ علیہ کو ذکر پاس انفاظ کی تلقین فرمائی. کیوں؟ انہوں نے دیکھا کہ برزخ میں سب سے اعلیٰ, سب سے عرفہ اور سب سے اونچے درجے کی جو چیز ہے وہ کیا ہے؟ یہ اللہ تعالیٰ کا نام لینا ہے. احساس اور یہ سانس کے ساتھ نام لینا جو ہے نا, اس کو ذکر روحی بھی کہتے ہیں جیسے حضرت خورشید صاحب نے بیان فرمایا. اس کو ذکر جادو بھی کہتے ہیں, اس کو ذکر پاس انفاظ بھی کہتے ہیں, اس کو ذکر قلبی بھی کہتے ہیں, اس کو ذکر کفی بھی کہتے ہیں. یعنی ایک ساتھی جتنے بھی معمولات ہیں روز دس بار تلاوت کرے, لا الہ الا اللہ جتنا ہو سکے پڑھے, استغفار جتنی ہے وہ پڑھے, درود شریف جتنا ہو سکتا ہے وہ پڑھے, لطائف اس کے ٹھنڈے کے ٹھنڈے. لطائف کو گرمانے کے لیے, ان کو چمکانے کے لیے صرف اور صرف ذکر پاس ہے یا مشائخ کرام کی صحبت ہے. حضرت قبلہ حضرت جی رحمۃ اللہ علیہ نے ایک دفعہ ارشاد فرمایا کہ یہ پاس انفاظ کا ذکر اگر 100 سال کوئی بندہ کرتا رہے اپنے طور پہ بیٹھے ہوئے, یعنی اس کا کسی کے ساتھ کوئی تعلق واسطہ نسبت نہ ہو, اپنے طور پر 100 سال بھی کرتا رہے اس کو ثواب ملے گا. اس کے یہ لطائف اور تزکیہ کبھی نہیں ہو سکتا. پاس انفاظ تو بہت اونچا درجہ ذکر کا, لیکن اس کا فائدہ کب ہوگا؟ جب اللہ تعالیٰ کے کسی مقبول بندے کے ساتھ ربط کے ساتھ. تو بزرگوں اور دوستوں, ربط کے لیے ایک تو یہ ہے کہ حضرت جی کی خدمت میں جایا جائے, حضرت قبلہ شاہ صاحب کی خدمت میں جایا جائے, صحبت میں بیٹھا جائے, مہینے میں ایک دفعہ بیٹھا جائے, 2 دفعہ جایا جائے, 3 دفعہ جایا جائے. جیسے ہمارے حضرت جی رحمۃ اللہ علیہ کا فکر کار یہ تھا کہ حضرت کے پاس تمام لوگ جن کے پاس اس وقت وسائل ہوتے تھے وہ مہینے میں ایک رات حضرت کی خدمت میں مرشد آباد آیا تھا, جن میں الحمدللہ مجھے بھی بڑی سعادتان سے مل جاؤں. اور شہری کو لوگ پہنچتے تھے, شام کو پہنچتے تھے. ہم ایک دفعہ پشاور سے آئے تو ایک راستے سے راستہ بند تھا, چکوال کے راستے سے گئے. جب چکرالہ پہنچے تو صبح کی اذان ہو گئی اور پھر چند لمحے حضرت کی خدمت میں بیٹھے. لیکن وہ جاننا اور وہ بیٹھنا کیا تھا کہ بیٹری جو ہے 100% چارج ہو جائے. بزرگوں اور دوستوں, ہمارے سلسلے کی خصوصیت سلسلہ نقشبندیہ تو ہے سانس کے ساتھ ذکر کرنا، لیکن حیثیت کی ایک خاص خصوصیت ہے، اور یہ میرا خیال ہے نوجوان پہ کسی جگہ بھی یہ چیز کہ جس وقت ہم پانچ ساتھی صرف اللہ تعالیٰ کے ذکر کے لیے اکٹھے ہوتے ہیں، یہ سوچے کہ ہم آنند کی صحبت میں پہنچے، اور اگر بڑے اجتماع پہ آ جائے تو لو رو نالا دو. اسی لیے پچھلے دنوں میرپور کا، سیالکوٹ کا، لاہور کا اجتماع تھا، تو کرنل تھاور صاحب ہمارے پاس کچھ اجتماع کے بعد گئے. کرنل تھاور صاحب نے مرشد آباد مرکز کا کام شروع کرایا ہے، اس کی سپرویژن بھی ہے اور بڑا ضروری چیز تھی. تو کہتے ہیں کہ میں نے حضرت کی خدمت میں عرض کی کہ حضرت جی مرشد آباد تعمیرات کا کام جاری ہے، میرے لیے کیا ہوگا؟ حضرت جی نے فرمایا کہ ایک ایک رات اجتماع میں لازمی جانا، یہ اجتماع میں آنا قسمت اور نصیب والا ہوا. ہمارا سلسلہ ویسی ہے، ہم جس جگہ اکیلے بھی اگر ذکر کریں تو پھر بھی ہمارے مشائخ کی توجہ ہمیں وہاں پہ ملتی ہے، اور اگر اکٹھے ہو جائیں تو اور زیادہ ملتی ہے، اور اس سے بڑا مجموعہ ہو تو اور زیادہ ملتی ہے، اور ہماری بیٹری اسی طریقے سے چارج ہوتی ہے جیسے ادبی کی صحبت میں بیٹھے ہو جاتی ہے. اسی لیے اس کو حیثیت کہتے ہیں کہ ایک ایسا فیض جو روحانی طور پہ مطلب ہے دیا جائے یا لیا جائے اس کو حیثیت کہتے ہیں. تو اس کے علاوہ پھر ذکر تہجد کی نماز کے بعد ذکر ہے، اور صبح کا ذکر ہے اور شام کا ذکر ہے، اور اس کے بعد بالکل دوستوں باتیں تو بہت زیادہ آپ کی نیند بھی آئی ہے. تو کچھ آگے تسبیحات ہیں، اگر تسبیحات کا میں تذکرہ کروں تو میرا خیال ہے آپ کا لنچ قریب آ جائے گا، لیکن چلے مختصر یہ کہ الحمدللہ نبی کریم صلی اللہ علیہ وسلم کے احادیث کے مطابق ہزاروں لاکھوں بظاہر بتائے گئے، دعائیں بتائی گئیں، لیکن اس میں سے ہمارے حضرت جی نے جو سلیکشن کی ہے نا وہ بے مثل بے مثل. اللہ تعالیٰ ہمیں سمجھنے کی توفیق عطا فرمائے. سب سے پہلی جو چیز فرمائی کہ استغفار پڑھو. کتنا پڑھو؟ کم از کم 16. کیونکہ 16 پڑھنا تو آپ صلی اللہ علیہ وسلم بھی فرمایا مفہوم حدیث پاک میں بھی 16 استغفار، کم از کم 16 پڑھو، اور زیادہ سے زیادہ جتنا ہو سکے. اس کے اوپر کوئی بین نہیں ہے، کوئی پابندی نہیں ہے، کوئی فکس تعداد نہیں ہے. اگر گناہ کم ہے تو کم پڑھو، اگر گناہ زیادہ سمجھتے ہیں آپ تو زیادہ پڑھو. گناہوں کے حوالے سے میں آپ کو ایک گزارش کر دوں، قرآن پاک کی جتنی بھی تعلیمات ہیں الف لام میم سے لے کے ونداس تک، اس میں کتنے احکامات ہیں اور کتنی چیزوں پہ پابندیاں ہیں اور کتنی چیزوں سے منع فرمایا گیا. تو کوئی ایک آدمی ہاتھ کھڑا کر کے دسے کہ قرآنی تعلیمات کے مطابق اس کی پوری زندگی ٹھیک گزرے، اور جن چیزوں سے منع کیا وہ 100% منع ہو جاتے. اگر جو منع کیا گیا ان سے بھی بچ نہیں سکتا، اور جن چیزوں کے احکامات کا بتایا گیا وہ بھی نہیں کر سکتا، پھر اور کیا چاہیے ہمیں؟ تو استغفار کے بغیر تو چاہ رہی نہیں. حضرت موسیٰ علیہ السلام کے دور میں کہتے کہ سالی ہوئی، بارش بھی ہو رہی تھی، تو سب لوگوں نے کہا کہ اللہ کے نبی ہیں، چلے ان کی موجودگی میں اللہ کے دربار میں عرض کرتے کہ یا اللہ ہمیں بارش عطا کرو. تو کہتے ہیں کہ جب پورا مجمع اکٹھا ہوا جا کے بارش کے لیے دعا کی، تو اللہ تبارک تعالیٰ نے فرمایا کہ اس مجمع میں ایک ایسا بندہ ہے جو بہت ہی گنہگار ہے، اس کی وجہ سے بارش کی. موسیٰ علیہ السلام کو اللہ نے حکم دیا کہ جب تک وہ اس مجمع میں ہے آپ کی دعا قبول نہیں ہو سکتی. موسیٰ علیہ السلام نے فرمایا کہ اے لوگوں جو مجمع میں حاضر ہو، تم میں سے ایک آدمی ایسا ہے جس کے گناہ اور نافرمانیوں کی وجہ سے سب کی دعائیں قبول نہیں ہو رہی، لہذا وہ چپکے سے اس مجمع سے نکل۔ آپ یہ دیکھیں کہ کتنی سخت گھڑی ہے کہ 50, 100, 1000, 2000, 10000 کے مجمع سے ایک بندہ اٹھے اور کہے میں تو بہت ہی بدکار ہوں، نکلے اس کی کیا، بس وہ ادھر ہی اللہ تعالیٰ کی طرف متوجہ ہوا کہ مولا کریم وہ بدکار نہیں ہے، وہ گنہگار نہیں ہے، میں سچی توبہ کرتا ہوں، آج کے بعد میں تیری نافرمانی ہوں۔ تو موسیٰ علیہ السلام کے دیکھتے ہوئے بارش شروع ہو گئی۔ موسیٰ علیہ السلام نے عرض کی، یا اللہ بندہ موجود ہے، نکلا بھی نہیں ہے، پھر بھی آپ نے فرمایا، اس نے میرے ساتھ سودا کر دیا، اس نے توبہ کر لی۔ بس تو بزرگوں دوستو، یہ جو استغفار ہے اس کی بڑی ضرورت ہے ہر قدم پہ، عبادت میں کوتاہی، ریاضت میں کوتاہی، صحابت میں کوتاہی، نظر میں کوتاہی، سماعت میں کوتاہی، زبان کی کوتاہی، کوتاہی در کوتاہی، اور ہر وقت اپنے آپ کو صفت میں رکھنے چاہیے، اسی میں کامیابی ہے۔ اور استغفار کی کثرت کی جائے۔ اور پھر دوسری جو چیز حضرت جی نے ہمارے لیے بتائی وہ ہے درود شریف۔ فرمایا کہ ہمیں تو سب کچھ اللہ تعالیٰ نے درود پاک کی برکت سے عطا کیا، اور درود پاک کی کتنی فضیلتیں ہیں کہ اللہ تعالیٰ خود، جو اللہ تعالیٰ کا وظیفہ ہے وہ اگر ہمیں مل جائے تو اسے بڑھ کے اور کیا چیز۔ تو بزرگوں اور دوستوں، حضرت جی نے فرمایا، یہ ہمارے سلسلے میں ہمارے بزرگوں نے بتایا صرف، کہ اگر بیٹھ کے پڑھیں تو افضل ترین، اور پاک جگہ پڑھیں تو بہتر، چلتے پھرتے ناپاک جگہ پہ درود شریف کو قبول۔ جب آپ درود شریف پڑھتے ہیں، اللہ تعالیٰ بھی پڑھتے ہیں، اللہ تعالیٰ کی رحمت آپ کی طرف متوجہ ہوتی ہے، جگہ ناپاک ہو تو پھر۔ تیسری جو چیز حضرت جی رحمۃ اللہ علیہ نے فرمائی وہ ہے لا الہ الا اللہ، لا الہ الا اللہ۔ حضرت کے مکتوبات میں بھی وہ چیز موجود ہے، انجیلِ معرفت میں بھی آ گئی ہے، اور بھی مختلف جو حضرت جی کے بیانات ہیں کہ لا الہ الا اللہ کی حضرت جی نے بہت ضروری فرمایا۔ اللہ کے بندوں، 6 مہینے تک اس کی قسم کر کے دیکھو، دیکھو کہ صغیرہ اور کبیرہ گناہوں سے ایسے نفرت تو پیدا ہوتی ہے جیسے غلاظت سے نفرت پیدا ہوتی ہے۔ تو 500 دفعہ پڑھنا تو لازمی ہے، 500 دفعہ پڑھنا لازمی ہے، لیکن اس کی کثرت کی ضرورت ہے۔ حضرت جی رحمۃ اللہ علیہ نے فرمایا کہ جو جتنا زیادہ لا الہ الا اللہ پڑھے گا، اللہ تعالیٰ قیامت کے دن اللہ کی اتنی کرے گا۔ بلکہ حضرت نے یہ الفاظ بیان فرمائے کہ آپ کی زبان جو ہے لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ سے تر لینی ہے۔ ویسے اس ساتھی سے میں معذرت چاہوں گا، رات کو میں نے اپنے ایک ساتھی سے ملاقات کی، وہ کچھ تسبیحات پڑھ رہے تھے، میں نے کہا کیا پڑھ رہے، انہوں نے کہا یہ قابل ہوں یا عاشقوں کی، میں نے کہا کس سے آپ کو، انہوں نے کہا ایک عمل نہیں تھا۔ تو بزرگ اور دوستو، پھر میں نے ان کو بات بتائی کہ آپ بتیوں نے مجھے آگے کی بات بتائی کہ لکھے کے سارے کو منظوری کے دفتر قدر نہیں، بالکل قدر نہیں۔ اللہ تعالیٰ کہ ایسے ایک بندے جو بہت قدر کرنے والے نہیں ہیں، لیکن رات ہی سمجھاتے سلسلے کے ساتھیوں کو کہ یہ سلسلہ کیا ہے۔ سلسلہ ایک چین کو کہتے ہیں، زنجیر دیکھا آپ نے، ایک کڑی دوسری کا، دوسری تیسری، تیسری چوتھی پانچ دس، 40 کڑیاں ملے تو کیا بنتا ہے، زنجیر بن جاتی ہے۔ اسی زنجیر کو کڑیوں کا سلسلہ کہتے ہیں۔ اور پھر ایک ہمارا سلسلہ ہے، سلسلہ نسب ہے نا، میں، میرے والد صاحب، میرے دادا جان، میرے پردادا جان، ان کے آگے والد، ان کے دادا، ان کے پردادا، یہ سلسلہ نسب ہے۔ اور یہ پھر ایک حدیث مبارک کا سلسلہ ہے جو تسلسل سے چلتا ہے، फलाने फलाने सुना। ये जो सिलसिला हमारा है, ये एक जैसे एक टावर है, टावर के साथ तारे लग जाती हैं, तारे फिर आगे सिलसिला चलता है, लेकिन अगर उन तारों का मेन पावर के साथ कनेक्शन ना हो तो उसको कोई सिलसिला कहेगा तारों? वो तो वैसे ही तारे लगे। ये तारे लगाई क्यों गई है कि किसी जगह से इनको कनेक्ट करके करंट हासिल करने। बस ये बात समझे कि जैसे तारों में वो करंट मेन पावर से आती है, किसी तरीके से हमारा जो सिलसिला है, ये सिलसिला उस करंट से बनता है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने से होते हुए मशाइख कराम की वसातत से हमारे सीने को टच करता है। अगर ये करंट नहीं है तो ये कोई सिलसिला नहीं। कोई कहता है कादरी हो, कोई कहता है चिश्ती हो, कोई कहता है नक्शबंदी हो, कोई कहता है करंट है नहीं। भाई असल चीज तो करंट है। इसलिए हमारे हजरत जी रहमतुल्लाह अलैह ने फरमाया कि अगर पूरी रोज जमीन पे किसी के पास ये चीज आए तो मैं कहूंगा कि मैं वैसे ही कहता। ये चीज सिर्फ और सिर्फ इधर मौजूद है कि जिस वक्त एक आम आदमी को, हम नए बंदे को जिसको अल्लाह बात ताजा भी नहीं आता, उसको जिक्र का बताया जाता है तो उसके दूसरे तीसरे दिन अहवाल बदल जाते। क्या चीज है बदलाने वाली? वो करंट है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सीने से बहुत मशाए किराम के हमारे घरों को टच करती है और जिंदगी में इंकलाब आता है। तो बुजुर्गो दोस्तों, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, कम से कम यानी जितना आप पढ़ेंगे आपको अल्लाह ताला कुरब भी हासिल होगा। और असल जो चीज है ये देखिए, हम जब मजालिस में बैठते हैं ना फजूल बातें करते हैं, इमरान खान ऐसा है और फला बंदा ऐसा है और फला सियासी बातें करते क्यों? मैं कसम उठा के कहता हूं कि अगर आप 5,000, 4,000, 3,000, 2,000 दफा रोजाना और बिला ना ये ला इलाहा शुरू कर दी, ये फजूलियात से आपकी जान छूट जाए। नमस्त पड़ती है, बंदा महसूस करता है कि मर जाऊं इस मंजिल से निकल जाऊं जिसमें हर बात बोली जाती है अल्लाह और अल्लाह के रसूल की मंशा की। बहुत ऊंचा और बहुत सच्चा और बहुत आला जो वजीफा है वो क्या है? ला इलाहा इल्लल्लाह, कम से कम 500 दफा, लेकिन हमारे लिए बहुत ज्यादा पढ़ने के। तो मेरा ख्याल है अभी इसी पे इत्तेफाक करते हैं, अल्लाह ताला हम सब को बस एक चौथा वजीफा रहे कि अल्लाह बहुत अलग को दे। ये इसकी जो फजीलत बताई गई है कि ला इलाहा इल्लल्लाह की फजीलत ये है कि अगर एक पलड़े में ला इल्लल्लाह को रखा जाए और दूसरे पलड़े में 7 जमीनों और आसमानों को रखा जाए तो ला इल्लल्लाह का वजन ज्यादा है। लेकिन हजरत जी रहमतुल्लाह अलैह ने फरमाया कि ला हौला वला कुव्वत इल्ला बिल्लाह, इसके वजन की हद नहीं बताई गई। ला इल्लल्लाह की हद बताई गई, ला हौला वला कुव्वत इल्ला बिल्लाह का वजन इतना ज्यादा है कि इसकी कोई हद ही नहीं बताई गई। और हजरत जी रहमतुल्लाह अलैह फरमाया कि ये अल्लाह ताला के शाही खजानों में से खजाना है और खजाने का राज बादशाह कभी किसी को नहीं। तो ये ला हौला वला कुव्वता कहते हैं कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेराज पे तशरीफ ले गए और इब्राहिम अलैहिस्सलाम से मुलाकात हुई तो इब्राहिम अलैहिस्सलाम ने फरमाया कि अपनी उम्मत को मेरा सलाम कहना, और उन्होंने ये कहना कि ला हौला वला कुव्वता इल्ला बिल्लाह। इब्राहिम अलैहिस्सलाम को बताया गया। और इसकी फजीलत क्या है? 500 दफा रोजाना पढ़ना। हजरत मुजद्दद साहब रहमतुल्लाह अलैह के जितने भी मुरीद थे सब इसका 500 दफा वर्द करते थे और कहते हैं कि उनके इस पढ़ने की बरकत से उन्होंने जहांगीर के और अकबर की दीद इलाही को खत्म करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की शरीयत को दाखिल किया। ये मामूली वजीफा नहीं है। दुश्मन से, परेशानियों से, दुख से, बीमारियों से, इसकी फजीलत भी यह है कि 99 जिस्मानी बीमारी इसमें इलाज है। पेशावर में ने हजरत अब्दुल गफार साहब से बात की तो कहने लगे हजरत इसके पढ़ने वाले को शुगर और ब्लड प्रेशर कर दीजिए। क्या जो आम आदमी हर आदमी आज शुगर और ब्लड प्रेशर का मरीज है कि अगर कोई पिल्ला नाला ये वजीफा जारी रखे 500 दफा रोजाना लगातार तो अल्लाह तबारक ताला के कदम से 99 बीमारियों से उसको अल्लाह ताला से निजात दिला। हजरत जी रहमतुल्लाह अलैह ने फरमाया कि अगर कोई बंदा अव्वला 11 दफा दुरूद शरीफ पढ़े और 500 दफा ला हौला वला कुव्वत इल्ला बिल्लाह पढ़े और फिर 3 दफा ये कहे या अरहमर राहिमीन या रब्बिल जलाल वल इकराम या अरहमर राहिमीन या रब्बिल जलाल वल इकराम हो जाती है जो चाहे अल्लाह से उसको मांगो। तो मैं सबकी खिदमत में ये गुजारिश करता हूँ कि हमारे मशाइख ने जो चीज हमें अता फरमाई है उसको मामूली न जाने। इसमें इतने बड़े खजाने हैं, इतनी बड़ी मुद्दे हैं, इतने बड़े दर्जात हैं, इतनी बड़ी फजीलते हैं कि अल्लाह तबारक तआला को हमें हासिल करने की तौफीक अता फरमाए। तौफीक ये चीज मिलेगी उसी को जो पाबंदी करे। तो वो मैं जिस साथी की गुजारिश कर रहा था उनको मैंने बताया कि हजरत इमाम गज़ाली रहमतुल्लाह अलैह ने फरमाया कि जब आप किस अल्लाह ताला के नेक बंदे के हाथ में बैत कर ले उससे पहले के तमाम अज़ाए बंद कर सिर्फ और सिर्फ वही पढ़े जो उन्होंने और उसके बाद किसी के सुने सुनाए वजीफे की तरफ ध्यान न दे। ये बेअदबी है, गुस्ताखी है और तसव्वुफ के और सुलूक के उसूलों के खिलाफ। फिर हमारा साथी जो रूहानी बैत वाला है जिसकी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते दस्ते बैत होती है वो कामल है। तो मामूली बात है कि एक बंदा इस दुनिया में रहते हुए उस गुरु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दरबार तक रसाई करे। लेकिन बाद उम्र याद से फरमाते हैं कि बहुत सब हम में से ऐसे हैं जिनको एतमाद ही नहीं और फिर उसके आगे फलाओ बका। और फिर मैंने हजरत जी रहमतुल्लाह अलैह की जबान मुबारक से सुना तो फरमाते थे कि महीनुद्दीन चिश्ती रहमतुल्लाह अलैह मुसलसल 22 साल अपने मुर्शिद की सोबत में रहे मुसलसल और उनके मिजाज शनास थे और 22 साल के बाद उन्होंने तवज्जो दे के उनको सिर्फ 22 साल के बाद फना बका के मुलाजम तय कराए। जो आज हम एक साथी को पकड़ के लाते हैं और अल्लाह फरमाते हैं चलो फना। लेकिन जब नेमत आम हो जाती है उसकी कदर कम होती है। अल्लाह तबारक तआला ने जो कुछ हमारे मशाइख ने हमें बताया है उसके अमल करने की तौफीक अता फरमाए। और ये गैर जरूरी दाएं बाएं से चीजें इकट्ठी करनी और सुनना और अपने सिलसिले के ऊपर किसी चीज को तरजीह देनी और रुकिए देनी अल्लाह ताला इस गलतफहमी से महफूज़ करे।